تفسیر وداود و سلیمانہ، اور داؤد علیہ السلام اور سلیمان علیہ السلام کو بھی نوازا. ذکر ہو رہا ہے کہ ان پیغمبروں کو اللہ تعالیٰ نے بڑی نعمتوں سے نوازا. اذ یحکمانی، جب یاد کرو وہ موقع. اذ یعنی یاد کرو موقع، اذکرو، کون سا موقع؟ یحکمانی، جب وہ دونوں فیصلہ کر رہے تھے، حکم کر رہے تھے، حاکم تھے دونوں، اور کسی مقدمے کا فیصلہ کر رہے تھے. فی الحرثی، اور وہ مقدمہ کس چیز کے بارے میں تھا؟ کہ کھیتی میں، کوئی کھیتی تھی، اور کھیتی میں کیا ہوا؟ اس نفع شت فی ہی، کہ جب پھیل گئی تھی اس میں غنم القوم، کسی قوم کی بکریاں رات کے وقت پھیل گئی تھی. وَكُنَّا لِحُكْمِهِمْ شَاهِدِينَ، اور ہم خود ان کی عدالت جو تھے وہ دیکھ رہے تھے. ہم خود براہ راست اس بات کی نگرانی کر رہے تھے کہ بکریاں جو ہیں وہ پھیلی ہیں، کسی کی بکری ہیں، کسی کی کھیت میں پھیل گئی ہیں، اس کا چارہ انہوں نے چن لیا ہے. تو داؤد علیہ السلام اور سلیمان علیہ السلام نے اس کا جو ہے پھر کیا فیصلہ کیا؟ تو آپ دیکھ لیجئے کہ یہاں پہ داؤد علیہ السلام اور داؤد علیہ السلام کے ایک مقدمے کی طرف جو ہے نا وہ اشارہ کیا جا رہا ہے. اور مقدمہ کیا ہے؟ کہ حضرت داؤد علیہ السلام کی عدالت میں ایک مقدمہ پیش ہوا. اس کی یہاں پہ ہمیں کوئی تفصیل تو پتہ نہیں چل رہی نا، بس اتنا پتہ چل رہا ہے، اللہ رب العزت بس اتنا بتا رہے ہیں کہ کھیتی ہے اور نفع شت، اور نفع شت جو ہے نون فا شین، اس کے معنی کیا ہیں؟ دراصل اون دھنکنا اور پھیلانا، اس کے لیے یہ استعمال کیا جاتا ہے. کل اہن المنفوش، تو منفوش جو ہے اس کا روٹ کیا ہے؟ نون فاشین. اور نفع شت کا روٹ کیا ہے؟ نون فاشین. اور نفش الغنم مطلب ہے رات کے وقت بکریوں کا، بغیر چرواہے کے، کہ چرواہے نے چرنے کے لیے چھوڑا بھی نہیں اور بکریاں ساری منتشر ہو گئیں، اس کے لیے یہ استعمال ہوتا ہے. اسی طرح الابل النوافش، رات کو بغیر چرواہے کے چرنے والے اونٹوں کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. اور اس سلسلے میں جو ہے مسلمان مفسرین نے اس کی جو تفسیر کی ہے وہ یہ ہے کہ ایک شخص کے کھیت میں دوسرے شخص کی بکریاں رات کے وقت گھس گئی تھیں. رات کا کہاں سے پتا چلا؟ نفع شت لفظ سے. اس نے داؤد علیہ السلام کے پاس آ کے فریاد کی. انہوں نے فیصلہ کیا کہ اس کی بکریاں چھین کر اسے دے دی جائیں. کسے دی جائیں؟ جس کا کھیت تھا. حضرت سلیمان علیہ السلام نے اس فیصلے سے اختلاف کیا اور یہ رائے دی کہ بکریاں اس وقت تک کھیت والے کے پاس رہیں جب تک کہ بکری والا اس کے کھیت کو پھر سے تیار نہ کر دے. اور اللہ تعالیٰ کہتے ہیں کہ سلیمان علیہ السلام نے یہ فیصلہ کیوں بتایا؟ آگے آپ دیکھیں 79 آیت جو ہے، ففہمناہا سلیمان، ہم نے سلیمان علیہ السلام کو صحیح فیصلہ سمجھا دیا تھا، ہے نا؟ تو گویا کہ اس خاص واقعے کے ذریعے اللہ تعالیٰ یہ ذہن نشین کروانا چاہتے ہیں کہ گو کہ انبیاء غیر معمولی ان کی قابلیت ہوتی ہے، غیر معمولی طاقت ان کے پاس ہوتی ہے، لیکن ہوتے وہ انسان ہی ہیں، الوہیت کا شائبہ نہیں ان کے اندر پایا جاتا. اور آپ دیکھیے کہ حضرت داؤد علیہ السلام، اور داؤد علیہ السلام کون تھے؟ حضرت داؤد علیہ السلام بڑے جلیل القدر پیغمبر ہو گزرے ہیں. وہاب بن منبع رحمت اللہ علیہ کہتے ہیں کہ حضرت داؤد علیہ السلام کا قد چھوٹا تھا، آنکھیں نیلی تھیں، بال کم تھے اور دل پاکیزہ تھا. اور آپ کو پتہ ہی ہے، آپ سورت البقرہ میں پڑھ چکی ہیں کہ داؤد علیہ السلام نے کس کو جو ہے وہ قتل کیا؟ جالوت کو قتل کیا، ہے نا؟ تو جب اس کو قتل کیا تو بنی اسرائیل میں یہ ہر دل عزیز ہو گئے، آخر کار آپ کو پھر بادشاہ بنا دیا گیا. وقت کے بادشاہ تھے اور اللہ تعالیٰ نے آپ کو نبوت بھی عطا کی، تو نبوت اور حکومت ایک فرد کے اندر جو ہے وہ جمع ہو گئی. تو اس سے پہلے کیا ہوتا تھا کہ اس سے پہلے بادشاہ اور ہوتا تھا، یعنی کسی اور قبیلے سے ہوتا تھا، اور نبی کسی اور قبیلے سے ہوتا تھا. لیکن جب داؤد علیہ السلام کو جو ہے वो बादशाह बना दिया गया, तो इसके बाद जो है वो नबी भी जो है वो बन गए, तो अल्लाह ने उनको नबी भी जो है वो बना दिया। इसी तरह जो है वो हजरत दाऊद अलैहिस्सलाम पर अल्लाह ताला ने बहुत अपने इनामात किए हुए थे, और उन्हीं इनामात में से एक क्या था कि ये बादशाह थे और मुकदमात के फैसले ये किया करते थे। लेकिन ये बादशाह कैसे थे, इनके बारे में ये बात भी पता चलती है कि बुखारी और मुस्लिम की रवायत है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला को दाऊद अलैहिस्सलाम की नमाज तमाम नमाजों से ज्यादा प्यारी और दाऊद अलैहिस्सलाम का रोजा सब रोजों से ज्यादा प्यारा है। आप आधी रात आराम करते थे, तिहाई रात कयाम करते थे और रात का छठा हिस्सा फिर सो जाते थे। रात के करें ना 6 हिस्से, मैं और आप भी, तसव्वुर करें जरा। और आप एक दिन रोजा रखते थे और एक दिन नहीं रखते थे, और जब दुश्मन से सामना होता तो भाग नहीं जाते थे बल्कि बहादुरी से जिहाद करते थे, है ना। तो अब जो है वो दाऊद अलैहिस्सलाम और सूरत स्वाद आयत 20 में अल्लाह ताला कहते हैं, शददना मुल्कहू व आतेनाहुल हिकमता व फसलल खिताब, हमने उसकी सल्तनत को मजबूत कर दिया था, बड़ी जबरदस्त हुकूमत दी थी इनको। दूसरी बात क्या कि उसे हिकमत अता की थी, तो फैसले करने के लिए हिकमत तो चाहिए ना, विजडम, सूझबूझ। और तीसरी बात क्या, वह फसलल खिताब, और बात का फैसला करना सिखाया था, यानी जो भी बातचीत है कि उसका फैसला करना उनको सिखाया था। और यहाँ पे जो है वो हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह नहो जो है उनसे रवायत है कि दो आदमी अपना मुकदमा लेकर दाऊद अलैहिस्सलाम के पास आए। मुद्दई का कहना था कि इसने मुझसे गाय छीन ली है, मुद्दा अलैह ने इनकार किया, आपने उनका फैसला रात तक मौखर कर दिया। जब रात हुई तो अल्लाह की तरफ से वही हुई कि मुद्दई को कत्ल कर दिया जाए। सुबह हुई तो हजरत दाऊद अलैहिस्सलाम ने मुद्दई से कहा, अल्लाह ताला ने मेरी तरफ वही की है कि तुझे कत्ल कर दूं, इसलिए मैं तुझे जरूर कत्ल कर दूंगा। अब सच सच बता दो कि हकीकत क्या है। उसने कहा कि अल्लाह के नबी, मैं अपने दावे में बिल्कुल सच्चा हूं, लेकिन मैंने इसके बाप को कत्ल किया था। इस शख्स को दाऊद अलैहिस्सलाम ने सजाए मौत का हुक्म सुनाया। तो इस वाके से बनी इसराइल की नजर में हजरत दाऊद अलैहिस्सलाम का मकाम और बुलंद हो गया, उन्होंने बहुत अच्छी तरह आपकी अताअत जो है वो कबूल की। इसीलिए अल्लाह ताला कहते हैं, वशद्दतना मुल्कहू, कि मैंने उसको मजबूत हुकूमत अता की। तो इस जो वाके से जो हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु की रवायत है, तो इससे हमें क्या बात पता चलती है, इससे ये बात पता चलती है कि जो दावा करने वाला था उसने तो आके ये कहा था कि इसने मुझसे गाय छीन ली है ना, ये बात तो उसकी ठीक थी, लेकिन अल्लाह ताला ने उनको वही के जरिए बताया क्या बात, कि इसको कत्ल करो। कत्ल करने का अल्लाह ताला ने क्यों कहा, इसलिए कि तब मुद्दई ने कहा कि असल बात यह है कि मैंने इसके बाप को कत्ल किया था, गाय तो इसने मेरी छीनी है ना, लेकिन इससे पहले मैं ये काम कर चुका हूं, इसलिए उनके कत्ल जो है उसका अल्लाह ताला ने जो है वो उनको उसकी रहनुमाई जो थी वो की थी। इसी तरह इनका जो फैसला करने की जो है वो बात है, इस सिलसिले में आपको सूरत स्वात का वो वाकया भी याद है, भला तुम्हारे पास उन झगड़ने वालों की खबर भी आई है जब वो दीवार फांद कर इबादत खाने में दाखिल हुए। जिस वक्त वो दाऊद अलैहिस्सलाम के पास आए तो वो इनसे घबरा गए, क्यों, इसलिए कि वो उनका खास खलवत थी, इबादत गाह थी और रात का वक्त था। तो उन्होंने कहा, खौफ ना कीजिए, हम दोनों का एक मुकदमा है, हम में से एक ने दूसरे पर ज्यादती की है, तो आप हम में इंसाफ के साथ फैसला कर दीजिए और बेइंसाफी ना कीजिएगा, हमको सीधा रास्ता दिखा दीजिए। तो आगे फिर वो अपना पूरा मुकदमा उनको बताते हैं और सारी बात बताते हैं। तो उसने भी क्या है कि यानी गोया के बहुत से लोग इनके पास आते थे कि हमारा ये जो मसला है, हमारा ये जो मुकदमा है, इसका फैसला कर दीजिए। तो यहां पर भी जो है मुकदमे के फैसले के लिए इनके पास जो है वो दो लोग आए हैं। अच्छा, यहां पर आप देखिए कि दो लोग आए हैं और अल्लाह ताला कहते हैं कि एक फैसला किया, फिर दाऊद अलैहि सलाम ने, और जब दाऊद अलैहि सलाम ने फैसला किया तो, और दूसरा फैसला किया सुलेमान अलैहि सलाम ने, दोनों को हमने मैंने सरफराज किया, ठीक है ना, लेकिन जो दाऊद अलैहि सलाम ने फैसला किया वो ज्यादा सही था। फफहमनाहा, और साथ ही अल्लाह ताला कहते हैं वकुन्ना लिहुक्मिहिम शाहिदीन, कि जब वो हुकूमत करते थे, जब वो मुकदमात का फैसला करते थे, तो ऐसा नहीं था कि मैंने उनको हुकूमत दे के बस छोड़ दिया था, बल्कि मैं ये देखा करता था, मैं निगरानी करता था, मैं जायजा लेता था कि ये फैसला करते कैसे हैं, इंसाफ के मुताबिक करते हैं कि नहीं। तो यहाँ पे जो है ना वह कुन्ना लिहुक्मिहिम शाहिदीन, इसके मानी ये हैं कि हम जो है वो ये देखते थे, जायजा लेते थे कि ये रियाया के अंदर अदल और इंसाफ करते हैं कि नहीं, ये कितने जो है वो इनको एहसास है अपनी जिम्मेदारियों का, ये कितने मोहतात हैं, ये कितने गैर जानिबदार हैं, ये बाप और बेटा जो है ये अपने इस मनसब के अहल भी हैं कि नहीं कि फैसला करें। समझ आई आपको बात की? आप देखें कि पीछे क्या कहा, इज या हुकुमानी, वो वक्त याद करो जब वो दोनों फैसला कर रहे थे, साथ ही ये भी कहा वकुन्ना ले हुक्म शाहिदीन, और हम इनका जो अदालत थी उसको खुद देख रहे थे। और हुआ क्या कि जब फैसला हुआ तो बेटे ने जो है वो फैसले अच्छा फैसला किया, सही फैसला, क्यों? फफहमनाहा सुलेमाना, हमने सुलेमान को सही फैसला समझा दिया था। वकुल्लन आतैना हुक्मा व इल्मा, हालांकि हुक्म और इल्म तो हमने दोनों ही को अता किया था। तो इस बात में कि अल्लाह रब्बुल इज्जत की निगरानी और दाऊद अलैहि सलाम की बजाय सुलेमान अलैहि सलाम को सही फैसला समझा दिया जाना, इससे दो बातों का पता चलता है। एक तो ये बात पता चलती है कि पैगंबर थे, इला नहीं थे, फैसला तो किया लेकिन उनसे उनका फैसला जो था वो यानी कमाल दर्जे का ठीक नहीं था। ठीक तो था लेकिन जैसे किसी भी मसले का एक हल होता है लेकिन उससे भी अच्छा हल हो सकता है ना, है ना। तो इससे फिर क्या बात पता चलती है कि उनका जो फैसला था वो कमजोर था और उनके बेटे का फैसला जो था वो ज्यादा सही था। तो जो ही उनको अपनी कमजोरी का पता चला तो उन्होंने जो है वो अपनी कमजोरी को मान लिया और बेटे के फैसले को जो है वो नाफिज कर दिया। तो क्या बात पता चली कि गोया के अपने फैसले का जोफ उन्होंने तस्लीम किया, अपना फैसला बदला, और जो अपने से छोटा था उनका बेटा था उसकी राय कबूल कर ली, है ना। इससे क्या बात पता चलती है, एक तरफ वक्त का पैगंबर है, जलीलुल कदर है, लेकिन उसे गलती हो सकती है, वो उलूहियत के मकाम पर नहीं है, इंसान है। दूसरी बात यह है कि उनके अंदर आजजी और इंकसारी कितनी थी, ये नहीं कहा कि नहीं, ये मेरा फैसला है और अब ये तो नाफिज हो कर रहेगा, है ना, ये नहीं कहा। तीसरी बात जो पता चलती है वो ये है कि बेटा जो था अल्लाह ताला ने जो उनको दिया था वो आला कुव्वते फैसला रखता था, और हजरत दाऊद अलैहिस्सलाम जब अपने बेटे से, अजीम बाप था और अपने अकलमंद बेटे से वो मशवरा लेते थे, तो किसी बाप की कितनी बड़ी खुशकिस्मती है कि ऐसा लायक बेटा उसको अल्लाह दे कि वो अपने कामों में और जैसे हुकूमत के कामों में उनसे मशवरा लेते थे, है ना। तो आला कुव्वते फैसला रखने वाला बेटा था, और था बेटा और वो थे बड़े, लेकिन जब उन्होंने बेटे ने मशवरा दिया तो उसने उन्होंने कबूल कर लिया। तो इससे ये बात भी पता चलती है कि अगर अपने से छोटा भी कोई अच्छा मशवरा दे तो उसको जो है वो कबूल कर लेना चाहिए। और ये बात आप याद रखें कि दाऊद अलैहिस्सलाम और सुलेमान अलैहिस्सलाम दोनों अपने फैसले में अपनी अपनी जगह ठीक थे। दाऊद अलैहिस्सलाम ने जो फैसला किया वो भी ठीक फैसला था, और उन्होंने जो है वो क्या कहा था, उन्होंने ये कहा था कि उसकी बकरियां छीन कर इसे दे दी जाए जिसका खेत खराब हुआ था, लेकिन सुलेमान अलैहिस्सलाम ने इख्तलाफ किया और कहा कि बकरियां उस वक्त तक खेत वाले के पास रहें जब तक कि बकरी वाला उसके खेत को फिर से तैयार ना कर दे। तो दोनों ने फायदा उठाया, है ना, बकरी वाला खेत को ठीक कर रहा है, और इस तरह जो है वो बकरी वाला भी अपने माल से जो है वो बिल्कुल ही महरूम नहीं हो गया, और दूसरा बकरी के दूध से फायदा उठाता रहा, क्योंकि चारा खाकर बकरी दूध देती है ना, है ना। तो इस तरह उन्होंने जो है वो इसको जो है वो तय कर दिया। तो गोया के असल बात क्या है कि वह सुलहु खैर, और अल्लाह ने ये जो इस्लाह का तरीका था ये इसको ज्यादा इसकी इस पे पसंदीदगी का इजहार किया। और हजरत उम्र फारूक रजी अल्लाह ने भी जायजा लिया करते थे अपने जमाने में, जो उनके काजी फैसला करते थे ना, देखते थे कैसे फैसला करते हैं, और जो जितना ज्यादा अच्छा फैसला करते थे उनको वो चीफ जस्टिस बना देते थे। जैसे वो काजी शुरै के कई वाकयात है ना, एक वाकया बड़ा मशहूर है और जिसमें जो है वो ये था कि हजरत उमर फारूक रजी अल्लाह ने एक बद्दू से एक घोड़ा लिया और बद्दू को कहा कि जरा मैं इसको चला कर देख लूं, और जब वो चला कर देखा तो जब खुद ये चला कर देख रहे थे ना, उस वक्त वो घोड़ा जो है वो गिरा और उसकी टांग में लंग पैदा हो गया, लंगड़ाने लगा। और अब हजरत उमर फारूक रजी अल्लाह ने बद्दू से जाके कहा मैं नहीं इसको लेना चाहता, ये तो लंगड़ाता है। बद्दू ने कहा कि हजरत आपने जब मुझसे लिया था तो ठीक ठाक घोड़ा लिया था, अब मुझे दे रहे हैं तो ये लंगड़ाने लगा है, या तो आप इसको खरीदें और या वैसे ही वापस करें जैसे मैंने आपको दिया था। तो कहने उन्होंने कहा कि चलो ठीक है, काजी के पास चलते हैं। और काजी शुरह के पास गए और काजी शुरह ने जो है वो जब उनके पास सारा मुकदमा आया तो उन्होंने ये बात कही कि आपके पास यही, यानी वो बद्दू कहता था कि जब इसने मुझसे लिया था इन्होंने तब तो मेरा घोड़ा ठीक था, वापस किया तो खराब हो गया, और अब ये कहते हैं लेना नहीं, यानी अब लगड़ाने लगा। तो उसने यही फैसला दिया था कि आपके पास जो है ना एक ही चॉइस है, या तो इसको आप खरीद लें और या फिर वैसे वापस करें जैसे कि था, बिल्कुल ठीक। तो हजरत उमर फारूक रजी अल्लाह ने काजी शुरह के फैसले से इतने मुतासिर है कि उसको चीफ जस्टिस बना दिया, सबसे बड़ा फैसला करने वाला। और हमारे यहाँ क्या होता है कि जब कोई चीफ जस्टिस ठीक फैसला करता है तो उसको मुअत्तल कर दिया जाता है। इस्लामिक स्टेट्स में क्या होता है कि उसको उसको भी, और जो उसका हक का साथ देने वाले हैं सारे जो जज हैं और सारे वकील जो हैं उनको भी बरतरफ कर दिया जाता है ना। तो इसको कहते हैं कि इस्लाम का मजाक और अल्लाह के कानून का मजाक। तो असल बात जो है वो क्या है कि अल्लाह ताला हुकूमत कर रहे हैं ना दुनिया में, तो वकुन्ना ले हुक्म शाहिदीन। और हुकूमत का असल जौहर क्या है कि अल्लाह जब किसी को जमीन में अपनी खिलाफत देता है तो फिर उसकी निगरानी भी करता है, और अल्लाह ने निगरानी की और सुलेमान अलैहिस्सलाम ने जो है वो उनको अल्लाह ताला ने सारा कुछ जो था वो समझा दिया था। और अल्लाह ताला कहते हैं दोनों को मैंने हुकूमत और इल्म दिया था, तो हुकूमत से मुराद बादशाही, दोनों ही बादशाह थे, और इल्म से मुराद नबूवत की जो है वो जिम्मेदारी है, नबूवत जो है उसकी नेमत और इनाम है। फिर फरमाया वसखरना मा दाऊद अल जिबाला युसब्बिहना वत्तैर वकुन्ना फाइलीन, दाऊद अलैहि सलाम के साथ हमने पहाड़ों और परिंदों को मुसख़र कर दिया था, वकुन्ना फाइलीन इस फेल के करने वाले हम ही थे। इससे क्या बात पता चलती है कि हजरत दाऊद अलैहि सलाम को अल्लाह ताला ने जिस खास नेमत से नवाजा था वो क्या थी। अब पहले तो उनकी जो है वो बादशाहत का जिक्र था, तख्ते हुकूमत बादशाहत कैसी थी कि डरने वाले थे ना, पता चला बेटा मुझसे अच्छा फैसला करने वाला तो उसका फैसला कबूल कर लिया। अब यहां पर उनकी दरवेशी का जिक्र है कि पहली तरफ हुकूमत बड़े बेदार मगजी और बेनफसी के साथ कर रहे थे, अदल कायम करते हुए, और दूसरी तरफ उनके ताल्लुक बिल्ला का यह हाल था कि वो क्या करते थे कि पहाड़ों में निकल जाते, वो बाहर निकलते और जाकर अल्लाह की हम्द और तस्बीह बयान करते। और जब वो अल्लाह की हम्द और तस्बीह बयान करते, वो अल्लाह की हम्द के गीत गाते, और पहाड़ों में अल्लाह की हम्द जब गूंजती तो पहाड़ भी उनके साथ जो है वो हम्द बयान करने लगते और परिंदे भी। तो हजरत दाऊद अलैहि सलाम जो थे बहुत खुशुलहान थे और इनके अंदर बड़ा सोज था, और जबूर को अगर पढ़ें तो उसमें भी पता चलता है कि कैसे दिल से निकले हुए उनके जो थे वो गीत थे, और वो हम्द के गीत पहाड़ों के दामन में बैठकर शहर के सुहाने मौसम में, शहरी के वक्त, सुबह के वक्त जो वो पढ़ते थे, तो हवाएं, फिजाएं, पहाड़ भी उनके साथ जो थे वो अल्लाह की हम जो है वो बयान करने लगते थे। आपको ये तो पता ही ना कि अल्लाह की हम जो है वो कायनात भी करती है, हमें तो नींद की समझ आती, लेकिन जब कोई साहिब दर्द, साहिब सोज और सही पढ़ने वाला जब पढ़ता है तो ये कायनात का जर्रा जर्रा भी साथ झूम उठता है, अगर सही लय में कोई पढ़े तो। और दाऊद अलैहिस्सलाम के बारे में जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो क्या फरमाया, हजरत आयशा रजी अल्लाह कहती हैं कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक दफा हजरत अबू मूसा अशरी रजी अल्लाह की तिलावत सुनी, और आपने देखा कि ये जो सहाबी हैं ये इनकी बड़ी खूबसूरत आवाज थी, खुश आवाज थे, गैर मामूली तौर पर कुरान की तिलावत कर रहे थे। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब उधर से गुजरे तो इनकी आवाज सुनकर खड़े हो गए और देर तक सुनते रहे। जब वो खत्म कर चुके तो आपने फरमाया कि इसे दाऊद अलैहिस्सलाम की नगमगी में से हिस्सा मिला है। लकद ऊतीता मिजमारन मिन मजामीर आले दाऊद, इस शख्स को दाऊद अलैहिस्सलाम की खुश आवाजी में से एक हिस्सा मिला है। इसके अलावा हुस्ने सौत के साथ साथ आपको एक खास खूबी जो मिली थी कि आप बहुत तेजी से तिलावत करते थे, तेजी से। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया दाऊद अलैहिस्सलाम पर तिलावत आसान कर दी गई थी, आप घोड़े पर काठी डालने का हुक्म देते और घोड़ा तैयार होने से पहले जबूर पढ़ लेते और आप सिर्फ अपने हाथ की कमाई जो थे वो खाते थे। और ये जो हदीस है ये बुखारी की हदीस है, और हदीस में अल्फाज ये हैं कि घोड़ा तैयार होने से पहले कुरान पढ़ लेते, तो ब्रैकेट में आप जबूर लिख लें, कुरान यानी पढ़ी जाने वाली किताब, तो आप क्या पढ़ते थे, जबूर पढ़ते थे ना, तो जबूर पढ़ लेते थे। तो कितनी जल्दी पढ़ते थे, इतनी तेजी। फिर इसी तरह यानी ये जो तिलावत करते थे ना, तदब्बुर और खुशु के साथ करते थे। अल्लाह ताला का क्या फरमान है, वा आतैना दाऊद ज़बूरा, हमने दाऊद अलैहिस्सलाम को जबूर अता की। और जो है वो ये सूरत निसा आयत 163, सूरत बनी इसराइल आयत 55 में ये आयत है, वा आतैना दाऊद ज़बूरा, और जबूर जो थी ये भी रमजान के महीने में जो है वो नाजिल हुई थी। इसमें बड़े वाज और हिकमत की बातें थी। इमाम उज़ाई रहमतुल्लाह अलैह कहते हैं कि जब हजरत दाऊद अलैहिस्सलाम जो है वो अल्लाह की हम्द बयान करते, अल्लाह की तस्बीह बयान करते, तो इनको इनकी आवाज इतनी प्यारी थी कि जंगली जानवर और परिंदे आपकी तिलावत सुनकर आपके इर्द गिर्द जमा हो जाते। हजरत वहाब कहते हैं जो भी आपकी आवाज सुनता वो झूमने लगता, आप ऐसी सुरीली आवाज से जबूर की तिलावत करते थे कि किसी कान ने ऐसी आवाज कभी ना सुनी थी कि आपकी पुरतरन्नम आवाज सुनकर जिन और इंसान और परिंदे और मवेशी जो थे वो भी उसको सुनने लग जाते थे। तो आप देख लीजिए कि हजरत दाऊद अलैहिस्सलाम जो थे अल्लाह ने उनको कितना नवाजा था, बड़ी नेमतों के साथ, है ना। वक्त के बादशाह थे, हुस्ने सौत था और हुस्ने इबादत था, और हुस्ने इबादत ऐसा था कि सारी कायनात भी आपके साथ इबादत में मसरूफ हो जाती थी, है ना। आप घर में ऐसे इबादत करें कि आपके घर वाले भी शामिल हो जाएं। अबू बकर सिद्दीक रजी अल्लाह अन्हु तिलावत करते थे तो मक्का के लोग जो थे वो रास्तों में खड़े हो जाते थे और तिलावत सुनने लग जाते थे। और एक दफा हजरत सालिम बहुत प्यारी वो भी तिलावत करते थे, बहुत खूबसूरत उनकी आवाज थी, वो तिलावत कर रहे थे और उनको पता भी नहीं था, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे हजरत आयशा रजी अल्लाह अन्हा से उन्होंने पूछा कि आप कहाँ रह गई, तो वो कहती हैं कि हजरत सालिम रजी अल्लाह अन्हा की तिलावत सुन रही थी और सुनने में जो है वो इतनी देर लगी। और एक जगह ये पता चलता है कि प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम तिलावत जो थे वो सुनने लगे तो सुनते ही रहे कि वक्त गुजरने का एहसास ही ना हुआ, इतनी अच्छी तिलावत थी। तो जो है वो तिलावत और इतनी अच्छी, तो वरत तिल कुरान तरतीला, और कुरान को तरतील के साथ पढ़ा करो, दिल लगाकर, तजवीद के साथ और सोच के साथ और सही से बनाकर। और कहां हजरत जो है वो दाऊद अलैहिस्सलाम, और कहां हम सबको भी अपना जायजा लेना चाहिए। और आप देखें कि सूरत सबा में اللہ رب العزت فرماتے ہیں انا سخرنا الجبال معه. سورہ سبا میں کیا فرمایا؟ سورہ سبا میں یہ فرمایا کہ یا جبالو اوے بھی ماہ والطیر، کہ پہاڑوں کو ہم نے حکم دیا کہ اس کے ساتھ تسبیح دہراؤ، اور یہی حکم پرندوں کو بھی دیا. کہ اتنی پیاری لگتی تھی ان کی تلاوت کہ پہاڑوں کو بھی کہا کہ اس کی اطاعت کرو اور پرندوں کو بھی کہا. اور سورت سواد میں کہا کہ انا سخرنا الجبال معه یسبحن بالعشی والاشراق والطیر محشورة کل له اواب. ہم نے اس کے ساتھ پہاڑوں کو مسخر کر دیا تھا کہ صبح و شام تسبیح کرتے تھے، اور پرندے بھی مسخر کر دیے تھے جو اکٹھے ہو جاتے تھے تلاوت سن کرنا. سبحان اللہ. اور یہ جو خاص بات ہے کہ ما داؤد، تو یہ داؤد علیہ السلام کو حاصل تھی کہ حیات لے کے چلو، کائنات لے کے چلو، چلو تو سارے زمانے کو ساتھ لے کے چلو، ہے نا. اللہ بھی ہمیں عمل میں، نیکیوں میں آگے بڑھائے. پھر فرمایا وکنا فاعلین، اور اس فعل کے کرنے والے ہم ہی تھے، کہ ہم نے جو ہے وہ یہ داؤد علیہ السلام کو اس نعمت سے جو ہے وہ نوازا تھا. اس سے کیا بات پتہ چلتی ہے؟ کہ حضرت داؤد علیہ السلام جو ہیں، ان کو جو یہ نعمتوں سے اللہ تعالیٰ نے نوازا تھا کہ شجر بھی اور حجر بھی، دریا، پہاڑ، چرند پرند، ان کے پیچھے لگا دیے. اللہ تعالیٰ کہتے ہیں کہ یہ نعمتیں ان کو اپنی بادشاہت کی وجہ سے نہیں ملی، ان کے زور اور اقتدار کی وجہ سے نہیں ملی ان کو یہ، بلکہ یہ ہم نے دی تھی. تو خدا ساز ہے، اللہ دیتا ہے. اور مفسرین کہتے ہیں یہاں پہ یہ نقطہ بھی بڑا خوبصورت ہے کہ جبال اور طیر کے درمیان میں یسبحن آیا ہے نا. شروع میں بھی عام طور پہ عربی کا قاعدہ ہے، فعل پہلے آ جاتا ہے، ضرب خالد، خالد نے مارا ہے نا. تو لیکن کیا ہے کہ یہاں پہ جو ہے وہ بیچ میں جو ہے نا یسبحن آیا. تو اس سے کیا بات پتہ چلتی ہے کہ پرندے تو اللہ کی حمد بیان کرتے ہی ہیں نا، لیکن پہاڑوں کا اللہ کی حمد بیان کرنا یہ بڑی عجیب بات ہے. اس لیے پہاڑوں سے، پہاڑوں کے بعد حمد کا ذکر آیا اور پھر پرندوں کا ذکر آیا. اور دوسری بات، ایک طرف سخت چیز اللہ کی حمد بیان کر رہی ہے، دوسری طرف نرم سی، معصوم سی، چھوٹی سی. ایک عظیم الجثہ اللہ کی مخلوق، اور ایک جو ہے وہ صغیر الجثہ، بہت چھوٹا سا اس کا جثہ ہے، پرندے، اور وہ بھی اللہ کی حمد بیان کر رہے ہیں. تو یہ بھی اللہ کی قدرت کی کرشمے ہیں. وَعَلَّمْنَاهُ صَنْعَةَ لَبُوسٍ لَكُمْ، اور ہم نے اس کو جو تھے وہ سکھا دیے تھے. ہم نے اس کو کیا سکھائے تھے؟ تمہارے فائدے کے لیے لباس بنانے کی صنعت. صنعت لبوسن، زرہ بنانے کی صنعت، لباس بنانے کی صنعت. لکم، تمہارے لیے. تو یہ لباس کس چیز کا تھا؟ لوہے کا لباس، جنگ کا لباس ان کو بنانا سکھایا گیا. لِتُحْصِنَكُمْ مِنْ بَعْثِكُمْ، تاکہ وہ تم کو جو ہے وہ ایک دوسرے کی مار سے بچائے، تاکہ جب جنگ ہو تو اس وقت جو ہے لڑائی میں تمہیں محفوظ رکھے. فَهَلْ أَنْتُمْ شَاكِرُونَ، تو پھر کیا تم شکر گزار ہو؟ اب آپ دیکھیے کہ یہاں پر جو ہے داؤد علیہ السلام کے بارے میں ایک اور خاص جو اللہ نے ان کو جو ہے وہ نعمت عطا کی تھی، اس کا پتہ چلتا ہے. اور وہ نعمت کیا تھی؟ کہ داؤد علیہ السلام کو اللہ تعالیٰ نے اسلحہ سازی جو تھی وہ سکھائی. اور کیسے جو تھی ان کو سکھائی؟ کہ لوہا ان کے لیے جو تھا نا، اللہ رب العزت نے نرم کر دیا تھا. لوہا ان کے لیے جو ہے وہ اللہ تعالیٰ نے نرم کر دیا تھا، اور یہ ان کو معجزے کے طور پر تھا کہ لوہا جو ہی وہ ہاتھ میں لیتے تھے، ہاتھ میں لیتے ہی لوہا جو تھا وہ نرم ہو جاتا تھا. قتادہ رحمت اللہ علیہ فرماتے ہیں اللہ تعالیٰ نے آپ کے لیے لوہا نرم کر دیا تھا، یعنی آپ کو لوہے کی چیزیں بنانے کے لیے آگ یا ہتھوڑے کی ضرورت نہیں پڑتی تھی. ٹھنڈے لوہے کو ہاتھ سے موڑ کر جو چاہے وہ بنا لیتے تھے. سب سے پہلے آپ نے لوہے کے حلقے جوڑ کر زرہ بنائی. اس سے پہلے بچاؤ کے لیے لوہے کے تختے استعمال ہوتے تھے. ابن شوزب کا کہنا ہے کہ آپ روزانہ ایک زرہ بنا لیتے تھے जो 6,000 दिरहम की बिक जाती थी। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह के नबी हजरत दाऊद अलैहिस्सलाम जो थे वो अपने हाथ की कमाई जो थे वो खाते थे, और इसके अलावा लोहे के जरिए जो है वो क्या चीजें बनाई जाती थी कि उस जमाने में जो है वो ऐसी चीजें लोहे की धात से बनाई जाती थी जिससे जो है वो जंग की, जैसे जंगी जिरा वगैरह, जो जिरा है तो उसकी जरूरत को जो है वो पूरा किया जाए। इससे क्या बात पता चलती है, यहाँ पर ये बात जो कही कि वअल्लमना सुन्नत लबूसिलकुम लतौसिनकुम मिन बासिकुम फअलन तुम शाकिरून, बड़ी खूबसूरत बात है, इस पर आप गौर करें। इस आयत का निचोड़ क्या है, आप आयत 79 को देखें तो उससे पता चलता है कि रात का राहिब, वो रात के राहिब थे। आयत 80 को पढ़ें तो पता चलता है कि दिन के शाह सवार थे। कि आमतौर पे बाज लोग जो इबादत करते हैं ना, अल्लाह अल्लाह करते हैं, वो कहते हैं जी हमारा क्या काम कि हम जॉब शॉप करें, हम तो अल्लाह वाले लोग हैं, अल्लाह अल्लाह करते रहते हैं, है ना। तो ये इबादत गुजार थे, ये जाहिद थे, लेकिन तन्हाई के गोशों में बैठकर अल्लाह हू करने वाले नहीं थे। सिर्फ रात के वक्त वो अल्लाह हू करते थे, इबादत करते थे, और दिन के वक्त जो थे ना वो क्या करते थे, जंग के हमलों से हिफाजत के लिए अल्लाह ने उनको जो खास लिबास बनाने की तालीम दी थी वो बनाते थे। और जिरा की जो आला किस्में हैं ये हजरत दाऊद अलैहिस्सलाम ने इजाद की। और अरब की शायरी अगर आप पढ़ें, हमासा एक शायरी का उनका कलाम है, अरबों का एक मजमुआ है, उसको अगर आप पढ़ें तो आप देखेंगी कि दाऊदी साह की जिरों का बहुत जिक्र मिलता है। और सबसे ज्यादा दिफाई असले में इसी को अहमियत हासिल है। तो इससे क्या पता चलता है कि हजरत दाऊद अलैहिस्सलाम बिन लैली रोहबान व बिन नहारी फरसान, के रात के राहिब और दिन के शाह सवार थे। तो एक तरफ वो रात, इसका मतलब है कि दिन भर काम करके, मेहनत मशक्कत करके, जॉब करके, वो रात को पढ़कर सो नहीं जाते थे, बल्कि क्या करते थे, रात के वक्त पुरसोज दुआएं, हम के पहाड़ों का दिल भी जो है वो लरज जाए, और दिन के वक्त वो इस तरह से दुश्मन से लड़ते थे कि दुश्मन पर भी लर्जा तारी हो जाता था। क्यों, जालूत को किसने मारा, हजरत दाऊद अलैहिस्सलाम ने, है ना। तो बहादुर थे और अल्लाह ने उनको इस नेमत से और नवाज दिया। और एक और बात जो दाऊद अलैहिस्सलाम के बारे में बहुत अहम है, और वो ये है कि अल्लाह रब्बुल इज्जत उनके बारे में ये गवाही देते हैं, ए मलू आले दाऊद शुक्र, ए आले दाऊद इसके शुक्र के तौर पर नेक अमल करो, वकलीलुम मिन इबादिय शुकूर, मेरे बंदों में से शुक्र गुजार बंदे कम ही होते हैं। तो अल्लाह ताला हजरत दाऊद अलैहिस्सलाम के बारे में कहते हैं कि वो मेरा बंदा जो था वो शुक्र गुजार था, और वो मेरा बंदा जो था वो मेरा बहुत करीबी बंदा था, वो मेरा बहुत प्यारा बंदा था, और कम बंदे जो हैं वो शुक्र अदा करते हैं ना। तो इससे क्या बात पता चलती है कि दाऊद अलैहिस्सलाम को अल्लाह ताला ने जितना नवाजा, और इसके बाद वो इतने नेक और मुत्तकी थे, क्योंकि किसी के पास हुकूमत ना हो और वो मुत्तकी हो तो ये कोई अजीब बात नहीं, हुकूमत भी हो और फिर वो मुत्तकी हो, ये अल्लाह का बहुत बड़ा जो है वो एहसान है। फिर इसके साथ ही हम सब से एक सवाल किया गया है, फहल अंतुम शाकिरून, जैसे अहले मक्का थे उनके पास भी सरदारियां थी और वो अपनी छोटी छोटी सरदारियों पर शेखी बिघा रहे थे, हमारे पास भी मतलब दौलत, माल, जेवर, चांदी और गाड़ियां और चीजें हैं, और हम भी क्या है फखर करते हैं, तराते हैं, तो क्या अल्लाह के आगे झुकते हैं। लोग यही कहते हैं ना, इतना कारोबार और इतना बिजनेस और इतने काम, तो नमाजों का ही वक्त नहीं मिलता, कैसे अल्लाह को याद करें, और रात को उठना ये तो बड़ा ही मुश्किल बात है ना। और बेहतरीन रोजा सोमे दाऊदी है, और बेहतरीन इबादत हजरत दाऊद अलैहिस्सलाम की इबादत है। कुरान में एक जगह इनके बारे में आता है, नेमल अब्द, बहुत अच्छे थे ये मेरे बंदे, कितने अच्छे थे, अल्लाह गवाही दे रहे, नेमल अब्द, अच्छे बंदे थे वो। तो हमें भी इस बात पर सोचना चाहिए कि जब अल्लाह अपनी नेमतों से नवाजता चला जाए तो आजी भी हो, इंतसारी भी हो, अपनी गलतियों को तस्लीम भी करें और उसके साथ साथ अपनी इस्लाह भी करें। फिर फरमाया, वले सुलेमान रीहा आसिफतन, और सुलेमान अलैहिस्सलाम के लिए हमने तेज हवा को जो है वो क्या किया था, मुसख्खर कर दिया था, तजरीब अमरे ही, जो उसके हुक्म से चलती थी, इलल अर्दी सरजमीन की तरफ, अल्लाती वो सरजमीन, बारकना फीहा जिसमें हमने बरकते रख दी थी, वकुन्ना बिकुल्ले शैइन आलिमीन हम हर चीज का इल्म रखने वाले थे। तो यहाँ पर फिर साथ ही हजरत सुलेमान अलैहिस्सलाम की तफसील जो है वो बताई जा रही है कि सिर्फ अल्लाह ताला ने दाऊद अलैहिस्सलाम को ही नहीं नवाजा, बाप इतना नेक था, इतना मुत्तकी था, तो अल्लाह ताला ने जो उनको बेटा दिया तो बेटा भी क्या था कि बादशाह था। और उसके साथ क्या बात पता चलती है कि वो जो है वो अल्लाह से डरने वाला था। क्यों? सूरत नमल में अल्लाह रब्बुल इज्जत फरमाते हैं, वरिसा सुलेमान दाऊद वकाल या अय्युहन नास उल्लिमना मंतिक अत्तैर व उतीना मिन कुल्ले शै इन हाजा लहुल फज़्लुल मुबीन। और सुलेमान अलैहिस्सलाम दाऊद अलैहिस्सलाम के कायम मकाम हुए और कहने लगे कि लोगो, हमें अल्लाह की तरफ से परिंदों की बोली सिखाई गई है और हर चीज अता की गई है, बेशक ये उसका सरी फजल है। तो सुलेमान अलैहिस्सलाम भी नबी भी थे और बादशाह भी थे और दाऊद अलैहिस्सलाम के वारिस थे। तो इसके साथ ही एक और बात जो बहुत अहम है और वो क्या है कि यहां पर अल्लाह ताला कह रहे हैं कि हवाएं उनके लिए जो हैं वो मुसख्खर कर दी गई थी। किस सरजमीन की तरफ? वो सरजमीन जो बरकतों वाली सरजमीन है। तो कौन सी सरजमीन यहाँ पे मुराद है? फिलिस्तीन का इलाका, शाम और फिलिस्तीन का इलाका। और इस इलाके में क्या था कि सुलेमान अलैहिस्सलाम के लिए हवा जो थी वो एक महीने की राह तक, इसका चलना सुबह को, एक महीना इसका चलना सुबह को और एक महीने की राह तक इसका चलना शाम को। तो गोया के सूरत सबा में इसकी तफसील हमें पता चलती है कि अल्लाह रब्बुल इज्जत ने उनको जो ये नेमत अता की थी तो ये कितनी खूबसूरत नेमत थी। सूरत स्वाद में भी ये बात पता चलती है, फसखरना लहु रीहा तजरी बि अम्रही रुखा अन हैसु यशा, हवा को ऐसे मुसखर किया था कि बस सहूलत उनके हुक्म से चलती जिधर वो जाना चाहता, जिधर को वो ले जाना चाहता। क्या बात! देखिए हवाएं बड़ी लतीफ सी होती हैं, नरम होती हैं, पता ही नहीं चलता ना, लेकिन उस हवाओं को वो अपनी मर्जी से जिधर को चाहते थे उधर को ले जाते थे। क्यों? इसलिए कि अल्लाह ताला ने उनको जो है वो बड़ा ही जो है वो नवाजा हुआ था। और इससे एक और बात भी हमें पता चलती है कि हवाएं क्यों खास एक मुद्दत तक, एक महीने तक एक तरफ को चलती थी और खास एक मुद्दत को दूसरे महीने की दूसरी साइड पर चलती थी। कहते हैं कि इनके बड़े बड़े बहरी जहाज चलते थे सफर के लिए और जिस रुख को वो जाना चाहते थे हवाएं उधर को चलना शुरू कर देती थी। जब वापसी वो करते थे तो सामान से लदे हुए जहाज जो थे फिर वो उस रुख को, हवाओं को कहते थे, तो वो उस रुख पर जो है वो चलना शुरू कर देती थी। तो यूं अल्लाह ताला ने जो है इनको बहुत ज्यादा जो था वो नवाजा था हवाओं के सिस्टम में। और ये अल्लाह ताला की बहुत बड़ी जो थी वो नेमत थी। और अल्लाह ताला ये भी कहते हैं बे अम्रे ही के मुसख्खर तो हमने कर दिया था तेज हवा को और लेकिन उसके अंडर कर दिया था, उसके कंट्रोल में दे दिया था। और गोया कि अल्लाह ताला ने इनको बड़ा नवाजा था, उनके लिए पहाड़ मुसख्खर किए और लोहा सख्त चीजें और इनके लिए लतीफ चीजें नरम चीजें। फिर फरमाया वकुन्ना बिकुल्ले शैइन आलिमीन हम हर चीज का इल्म रखने वाले हैं, रखने वाले थे। इसका मतलब क्या है कि ये मामूली सा फिक्रा है हजरत इब्राहिम अलैहिस्सलाम के लिए ही आया है, वहां पे भी आया ना, हजरत इब्राहिम अलैहिस्सलाम के लिए क्यों आया था कि हम उनकी सलाहियतों को जानते थे इसलिए हमने उसको रुश्त अता किया था ना। यहाँ पे भी यह है कि हम जानते हैं हजरत सुलेमान अलैहिस्सलाम की सलाहियतों को इसलिए इनको ये मौजज़े अता किए है ना, कि फिलिस्तीन और शाम के इलाकों की तरफ हवाएं चलने लगी क्योंकि ये इलाके जरखेज होने की वजह से बिजनेस के नुक्ते नजर से बहुत अहम इलाके थे। फिर फरमाया वमिन शयातीन मन यगूसून लहू और शयातीन में से हमने बहुत से ऐसों को इसका ताबे कर दिया था। वमिन शयातीन और शयातीन में से भी मन यगूसून लहू जो इसके लिए गोते लगाते थे يَعْمَلُونَ عَمَلًا دُونَ ذَلِكَ, اور اس کے سوا دوسرے کام کرتے تھے, غوطے بھی لگاتے تھے اور اس کے سوا دوسرے کام بھی کرتے تھے. اور کیا کرتے تھے؟ وَكُنَّا لَهُمْ حَافِظِينَ, اللہ تعالیٰ کہتے ہیں کہ ان سب کاموں کے ہم ہی نگران تھے. ایسا نہیں ہے کہ ایک نعمت سے ان کو نوازنے کے بعد ان کو جو ہے پھر چھوڑ دیا, بلکہ کیا ہے کہ جو شیاطین تھے وہ ان کے لیے غوطے لگاتے اور جو کچھ وہ چاہتے تھے وہ ان کے لیے جو تھے وہ کرتے تھے. تو یہاں پر شیاطین سے مراد جو ہے وہ کیا ہے؟ شیاطین سے مراد وہ جن ہیں جن کو سلیمان علیہ السلام نے مسخر کر رکھا تھا. قرآن سے بھی یہ بات پتہ چلتی ہے اور تورات سے بھی پتہ چلتا ہے کہ حضرت سلیمان علیہ السلام کے پاس انسان, جن اور پرندوں کی باقاعدہ فوج ہوتی تھی جن کی پریڈ ہوتی رہتی تھی. وَحُشِرَ لِسُلَيْمَانَ جُنُودُهُ مِنَ الْجِنِّ وَالْإِنسِ وَالطَّيْرِ فَهُمْ يُوزَعُونَ, سورت نمل آیت 18. کہ سلیمان علیہ السلام کے قبضے میں جن, انسان اور پرندوں کی فوجیں تھیں جن کا وہ جائزہ لیتے رہتے تھے. اور سورت نمل میں ہمیں حضرت سلیمان علیہ السلام کی فوج کا ایک بہت بڑا جن جو ہے اس کا پتہ چلتا ہے کہ جس نے ان سے کہا تھا کہ اگر آپ کا کوئی حکم ہو تو مجھے آپ بتائیں, اگر آپ کہیں تو میں ملک سبا کا تخت آپ کے دربار سے اٹھنے سے پہلے پہلے حاضر کر دوں, ہے نا؟ تو یہ بھی کہا تھا. اور پھر جو ہے وہ اسی طرح یہ جن جو تھے سمندروں میں غوطہ لگا کر سمندری دولت, ہیرے موتی اور مونگے وغیرہ یہ لاتے تھے. تو آپ دیکھیں کہ سمندروں کے اندر غوطہ لگا کر جو بھی سمندر کے اندر کی دولت ہے وہ لا کر حضرت سلیمان علیہ السلام کے قدموں میں ڈھیر کر دی جائے, تو یہ کوئی معمولی بات تو نہیں ہے نا, بلکہ یہ کیا تھی؟ یہ اللہ تعالیٰ نے جو ہے وہ حضرت سلیمان علیہ السلام کو جو ہے وہ نوازا تھا اس دولت سے. تو یہ بے مثال حکمرانی ہے, یہ بے مثل حکمرانی ہے جو اللہ تعالیٰ نے ان کو جو ہے وہ عطا کی تھی. وَيَعْمَلُونَ عَمَلًا دُونَ ذَلِكَ, اور اس کے علاوہ بھی وہ دوسرے کام بھی جو تھے وہ جن کرتے تھے. تو دوسرے کام جو تھے وہ کیا کرتے تھے؟ مثلا يَعْمَلُونَ لَهُ مَا يَشَاءُ مِن مَّحَارِيبَ وَتَمَاثِيلَ وَجِفَانٍ كَالْجَوَابِ. تو حضرت سلیمان علیہ السلام کے لیے وہ محرابے بناتے, شاندار گھر بناتے اور تماثیل بناتے اور پتھر کے بڑے بڑے پیالے, دیگیں جو حوض کی طرح کام دیں, ان سے سلیمان بڑی مشقت کا کام لیتے تھے. اور یہ جو عجیب و غریب و صنعت گری کرتے تھے, اللہ تعالیٰ کہتے ہیں وَكُنَّا لَهُمْ حَافِظِينَ, ہم ہی ان کے جو تھے وہ محافظ تھے. تو شیاطین آگ کے بنے ہوئے ہوتے ہیں, اور اصل میں آپ کو پتہ ہی ہے کہ لیکن اللہ تعالیٰ نے جب ان کو جنوں کو حضرت سلیمان علیہ السلام کے لیے مسخر کر دیا, تب ان کی ذمہ داری تھی کہ وہ حضرت سلیمان علیہ السلام کی جو ہے وہ اطاعت کریں. اور سلیمان علیہ السلام جو ہیں جو کچھ بھی ان کو حکم دیتے ہیں وہ اس کو جو ہے وہ بجا لائیں. اور اس سلسلے میں جو اہم بات ہے وہ یہ ہے کہ کوئی بھی جن جو ہے جو آپ کہتے تھے وہ اس کا انکار نہیں کر سکتا تھا. اور آپ کو پتہ ہی ہے نا کہ بیت المقدس کی تعمیر بھی کروائی حضرت سلیمان علیہ السلام نے جنوں سے, اور سلیمان علیہ السلام نے جب جنوں سے اس کی تعمیر کروائی تو اگر ان کو یہ پتہ چل جاتا کہ حضرت سلیمان علیہ السلام جو ہیں وہ فوت ہو چکے ہیں تو وہ چھوڑ دیتے اس کو نا. تو سلیمان علیہ السلام کا اللہ کے ہاں بڑا مقام اور مرتبہ تھا, اور بیت المقدس کی تعمیر تو یہ بھی کیا تھا کہ یہ بھی اللہ تعالیٰ نے ان کو جو تھا یہ نوازا تھا. اور یہ بھی آپ نے کس سے کروایا؟ آپ نے یہ جنوں سے کروایا تھا. اور اس سلسلے میں جو ہے جیسے رسول اللہ صلی اللہ علیہ وسلم سے جو ہے وہ پوچھا گیا تھا کہ کون سی مسجد جو ہے وہ سب سے پہلے بنی, تو آپ نے فرمایا مسجد حرام, ہے نا؟ تو پھر اس کے بعد بیت المقدس کی مسجد. اور ان دونوں کے درمیان کتنی مدت ہے؟ 40 سال کی, ہے نا؟ تو یہ بھی اللہ تعالیٰ نے ان کو جو ہے وہ نوازا تھا. اسی طرح حضرت سلیمان علیہ السلام بھی بڑے اچھے فیصلے کرتے تھے، جیسے آپ نے پیچھے بھی پڑھا. ایک اور ان کے فیصلے کا واقعہ بخاری اور مسلم کی حدیث میں پتا چلتا ہے کہ حضرت ابو ہریرہ رضی اللہ عنہ سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، دو عورتوں کے پاس ایک ایک بچہ تھا، بھیڑیے نے حملہ کیا اور ایک عورت کا بچہ لے گیا. بڑی نے کہا وہ تیرا بچہ لے گیا، چھوٹی نے کہا وہ تیرا بچہ لے گیا. سمجھ آئی بات کی؟ دونوں کے پاس ایک ایک بچہ تھا، اور جب وہ بھیڑیا جھپٹا تو ایک بچہ لے گیا. اب وہ دونوں عورتیں لڑنے لگی، ایک کہنے لگی کہ تیرا لے گیا، دوسرے کہنے لگی نہیں تیرا لے گیا. انہوں نے حضرت داؤد علیہ السلام کی خدمت میں مقدمہ پیش کیا، تو آپ نے بڑی کے حق میں فیصلہ دیا. حضرت داؤد علیہ السلام نے جو بڑی عورت ہی نا کہا کہ اس کا بچہ جو ہے نا وہ، ہاں آپ نے بڑی کے حق میں فیصلہ دیا. باہر نکلی تو حضرت سلیمان علیہ السلام سے ملاقات ہو گئی. حضرت سلیمان علیہ السلام نے فرمایا، چھری لاؤ، میں بچے کو چیر کر دونوں کو آدھا آدھا بچہ دے دوں گا. چھوٹی نے کہا نہیں نہیں ایسا نہ کریں، اللہ تعالیٰ آپ پر رحم فرمائے، یہ بچہ بڑی ہی کا ہے. سو آپ نے بچے کا فیصلہ چھوٹی کے حق میں دے دیا. کیوں؟ کہ جب آپ نے یہ کہا کہ بچے کو ذبح کر کے میں آدھا آدھا دونوں کو دے دیتا ہوں، تو چھوٹی جو تھی نا اس کی حالت غیر ہوگی کہ بچے کو ذبح نہ کریں، بڑی جو تھی اس پر کچھ جو بھی نہیں دیں گی. اگر اس کا بچہ ہوتا تو کہہ نہیں، ایسے ہو نہیں سکتا تھا کہ وہ ایسے ہی بیٹھی رہتی. تو حضرت سلیمان علیہ السلام جو ہیں انہوں نے جو ہے وہ فیصلہ جو تھا وہ چھوٹی کے حق میں جو ہے وہ دے دیا. تو اس سے بھی پھر کیا بات پتہ چلتی ہے کہ حضرت سلیمان علیہ السلام کا فیصلہ، ہو سکتا ہے کہ پہلا فیصلہ بھی ٹھیک ہو کیونکہ ظاہر پر ہی کرنا تھا نا، ہے نا، یعنی جو بھی اندازہ ہو رہا تھا حضرت داؤد علیہ السلام نے اسی پر کیا نا. جیسے ایک موقع پر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اگر حاکم اپنی حد تک فیصلہ کرنے کی پوری کوشش کرے تو صحیح فیصلہ کرنے کی صورت میں اس کے لیے جو ہے وہ دوہرا اجر ہے، اور غلط فیصلہ کرنے کی صورت میں کہرا. ٹھیک ہے نا؟ تو حضرت سلیمان علیہ السلام جو ہیں ان کو اللہ تعالیٰ نے فیصلہ کرنے کی بھی غیر معمولی قوت سے جو ہے وہ نوازا تھا، ہوائیں ان کے لیے مسخر تھیں، اور تیسری چیز کیا ہے کہ شیاطین بھی ان کے لیے مسخر تھے. اس کے علاوہ یہ پرندوں کی بولی بھی جانتے تھے، ہے نا، پرندوں کی بولی یہ جانتے تھے. اور کیسے اس کا آپ کو پتہ چلتا ہے؟ سورت نمل میں جو ہے وہ چونٹیوں کا واقعہ جو ہے نا، کہ چونٹیوں کا واقعہ، اور جس میں جو ہے وہ یہ حضرت سلیمان علیہ السلام جو ہیں وہ اپنے چونٹیوں کے میدان میں پہنچتے ہیں اپنے لشکر کے ساتھ، تو ایک چونٹی کہتی ہے، قالت نملۃ یا ایھا النمل ادخلوا مساکنکم لیاتمنکم سلیمان وجنودہ وہم لا یشعرون. کہ چونٹیوں اپنی اپنے بلوں میں داخل ہو جاؤ، ایسا نہ ہو کہ سلیمان اور اس کے لشکر تمہیں کچل ڈالیں اور ان کو خبر بھی نہ ہو. بڑا خوبصورت ہے یہ واقعہ، اور یہ واقعہ جو ہے یہ اگر آپ پڑھنا چاہیں تو آپ سورت نمل میں آپ پڑھ سکتی ہیں، آیت 17 سے لے کر 19 تک. اور حضرت سلیمان علیہ السلام چونکہ چونٹی کی بولی سمجھتے تھے، فتبسم داہقا، اسمائل دیا اور پھر لاف کیا، تبسم ہسے، پھر زور سے جو تھے وہ ہسے، من قولیہا اس چونٹی کی بات پر، وقال رب اوزینی ان اشکر نعمتک اللتی انعمت علیہ وعلی والدیہ وان عمل صالحا ترداہ وادخلنی برحمتک فی عبادک الصالحین. اس میں بھی آپ دیکھیں کہ یہ نہیں کہتے کہ بڑی بات ہے کہ میں چونٹیوں کی بولی سمجھتا ہوں، بلکہ کیا کہتے ہیں کہ اے اللہ مجھے توفیق دے، مجھے تھام لے کہ تُو نے مجھ پر اور میرے والدین پر جو احسانات کیے ہیں نا، اللہ مجھے پکڑ لے کہیں میں گر نہ جاؤں، کسی غرور کے نشے میں مبتلا نہ ہو جاؤں، مجھے تھام، مجھے پکڑ. اور اس موقع پر بڑی خاص بات یہ ہے کہ یہ نہیں کہتے کہ مجھ پر جو احسانات کیے ہیں، بلکہ میرے والدین پر جو تُو نے احسانات کیے ہیں ان کا میں شکر ادا کروں. اور ساتھ ہی یہ دعا بڑی خوبصورت ہے، اس کو آپ یاد کر لیں. اور وہ یہ دعا کیا ہے، انعام علی صالحا ترداہ، کہ ایسے عمل کروں جو تجھے راضی کر دیں. ایسے عمل کرتے ہیں جو اللہ کو راضی کر دیں. ہم بظاہر تو بڑے اچھے عمل کرتے ہیں لیکن پتہ نہیں ان کے اندر کیا ہوتا ہے. اور دوسری بات کیا کہی، وادخلنی برحمتی کا فی عبادک الصالحین، کہ اپنی رحمت سے مجھے جو ہے وہ نیک لوگوں میں شامل کر لے، یہ نہیں کہا کہ میرے عملوں سے، اپنی رحمت سے. اسی طرح آپ کو وہ حدود کا واقعہ بھی یاد ہے نا، تو گویا کہ ان ساری جو بھی واقعات ہیں، اور آپ اگلی صورتوں میں اس کی اور تفصیلات بھی پڑھیں گی، کہ حضرت سلیمان علیہ السلام کو بھی اللہ نے بہت نوازا تھا، لیکن اس کے ساتھ ہی وہ اللہ تعالیٰ سے بہت ڈرنے والے تھے. وَكُنَّا لَهُمْ حَافِظِينَ، اور اللہ تعالیٰ کہتے ہیں کہ ہم ان کی حفاظت کرنے والے تھے. اس سے مراد کیا ہے کہ جو شیطانی قوتوں کا حضرت سلیمان علیہ السلام کے لیے میں نے ان کو مالک بنایا اور مسخر کر دی تھی، تو وہ بھی ان کے بلبوتے پر نہیں تھی، ہم اس کے نگران تھے. اور اس کے ساتھ ساتھ جو ہے ہم ایسے نہیں تھے کہ کوئی شیطان کوئی جن حضرت سلیمان کا کہنا نہ مانے اور پھر بھاگ سکے، کہیں بھاگ نہیں سکتا تھا وہ. یعنی ہم خوب نگرانی کر رہے تھے، اگر ہم نگرانی نہ کرتے تو شیاطین بے قابو ہو کر جو تھے نا ان سے ادھر ادھر ہو جاتے. تو اصل مطلب کیا ہے کہ نعمتوں کے مالک ہم تھے، نہ کہ سلیمان. ہم چاہتے تو نعمتیں چھین لیتے، اور چاہتے تو نعمتیں اور یہ جن اور یہ باقی چیزیں ان سے بغاوت کرتی. تو اس کا مطلب کیا ہے کہ اگر آج انسان کہتا ہے کہ میں نے بھاپ، گیس، بجلی، ایٹم بم، بہت سی چیزیں بنائی ہیں، تو اللہ نے انسان کے قابو میں دی ہیں، ہے نا. اور اگر اللہ ان کے قابو میں نہ دے تو انسان کچھ بھی نہیں کر سکتا.